This program was produced and first aired on Access Manawatu with support from New Zealand On Air.
Community Access Radio. Access Manawatu.
श्रोताहरूमा जय भुटान, नमस्कार अनि स्वागत छ। एक्सेस मनावटो 999 एएम अन्तर्गत हरेक बुधबार साँझ 7 बजेदेखि 8 बजेसम्म अनि हरेक आइतबार अपराह्न 1 बजेदेखि 2 बजेसम्म प्रसारण हुने यो भुटानी आवाजमा यो रेडियो टिम उपस्थित भइसकेको छ। सर्वप्रथम तपाईँहरूलाई आध्यात्मिक भजन कीर्तनहरू सुनाउँदैछौ।
गुरुर् ब्रह्मा गुरुर् विष्णु गुरुर्देवो महेश्वरः गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। ॐ नमः शिवाय।
शान्तकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वोदारं गगनधीरेशं मेघवर्णं सुवाङ्गम् लक्ष्मीकान्तं कमलनयनं युगविद्यारङ्गनं वन्दे विष्णुभवभयहरं सर्वलोकैतनाथनम्। यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतस्तवन्ति दिव्यैस्तवै वेदैः साङ्गपदक्रमोपनिषदै गायन्ति यं सामगा ध्यानावस्थितद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तं न विदुसुरासुरगणदेवाय तस्मै नमः। ॐ शान्ति। मनाटु एक्सेस 999 AM को पाक्षिक रूपमा प्रस्तुत हुने कार्यक्रम भलाकुसारीको भागमा म कर्ण न्युपाने श्रोता सामु उपस्थित भइसकेको छु। दुःखहर्ता सुखकर्ता शिवपिता परमात्मा ज्ञानका सागर गुणका सागर प्रेमका आनन्दका सागर पतित पावन भगवान श्रीमद् भागवत गीतामा बताए अनुसार धरतीमा आएर आफ्ना सबै सन्तान आत्माहरूलाई पुनः जागृत गरी देवतुल्य बनाउने कार्य गरिरहनु भएको छ। परमपिता परमात्मा बिन्दुरूप ज्योतिस्वरूप हुनुहुन्छ र हामी सबै आत्माहरूलाई ज्ञानामृत पिलाई अज्ञान रूपी अन्धकारबाट ज्ञान प्रकाशको सत्य मार्गमा डोर्याइरहनु भएको छ। यस्तो महान कार्य गर्नका लागि स्वयं भगवान आएर खोलिएको एक अलौकिक प्रकारको विश्वविद्यालय छ जसको नाम प्रजापिता ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालय हो, जसमा मनुष्य सुदेवता भन्ने शिक्षा प्राप्त हुन्छ जो भारतको सिन्ध प्रान्तमा सन् 1937 खोलिएको हो। यसमा स्वयं भगवान भन्नुहुन्छ, तिमी यो शरीर होइनौ, तिमी त यो शरीरभन्दा अलग मन बुद्धि संस्कार सहितको अविनाशी चेतन आत्मा हौ औ परमात्मा शिवका अविनाशी सन्तान हौ। यसै गरी भन्नुहुन्छ, यो शरीरमा आत्मा निधारको मध्य भ्रिकुटीमा निवास गर्दछ, जहाँ हामी तिलक लगाउने गर्दछौ। हामी सबैका दुई पिता हुन्छन्, यो शरीरका लौकिक पिता र अर्को आत्माका पिता जो परमात्मा शिव पारलौकिक पिता हुनुहुन्छ। त्यसै भएको हुनाले हामी तमेव माता च पिता तमेव परापूर्व कालदेखि 23 श्लोक दोहोर्याई तेर्याई भन्दै आइरहेका छौं। त्यसै गरी हामी सबै आत्माहरू सूर्य चन्द्र तारागण भन्दा पनि पर परमधामबाट यो सृष्टि रंगमञ्चमा पाठ बजाउन आएका हौं। त्यसरी नै ईश्वर अल्लाह गड खुदा सद्गुरु एक निराकार परमात्मा शिवको नाम नै हो, जो जन्म मरणबाट अलग हुनुहुन्छ, जो ज्ञानका सागर दुःखहर्ता सुखकर्ता हुनुहुन्छ, उहाँ परमधामका निवासी हुनुहुन्छ, उहाँ पतित पावन पनि हुनुहुन्छ। शिव और शंकर, शिव अर्थात शंकर अलग अलग हुन्। निराकार परमात्मा शिवका लागि शिवलिङ्ग देखाइन्छ जसको कुनै आकार छैन अर्थात हुँदैन, औ देवता शंकरको तपस्वी मूर्त आकारी रूपमा देखाइन्छ। अब सुन्नुहोस् यो मिठो वचन।
Let's get together. It's very hard to feel the fire. সবই তোমার খেলা
मिठो भजन पछि पुनः केही बाँकी अंश लिएर म पुनः प्रस्तुत भएको छु। गीता ज्ञानदाता निराकार परमात्मा शिव हुनुहुन्छ, जो वर्तमान समय श्री कृष्णको अन्तिम जन्म, यो सृष्टिको अन्तिम समयमा अर्थात ब्रह्मात्मद्वारा गीता ज्ञान दिनुभएको। सृष्टि चक्रको आयु जम्मा 5000 वर्षको छ, जसमा सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुग जो चार युगमा बाँडिएको छ। हरेक युगको आयु 1250 वर्षको छ, जम्मा गरी जुन 5000 वर्ष हुँदछ। हरेक 5000मा हुबहु पुनरावृत्ति हुने गर्दछ। मनुष्य आत्मा मृत्युपछि कुनै जनावर अथवा कुनै बट्टा वृक्ष बनेर अरू कुनै रूपमा जाँदैन। मनुष्य आत्मा पुनः आफ्नो कर्म गतिका आधारमा, आफूले गरेका जुन जे जति कर्मका आधारमा अर्को मनुष्य नै बनेर सृष्टिमा पुनः पाठ बजाउन आउँदछ। मनुष्य जीवनको श्रेष्ठ लक्ष्य भनेको के हो? डाक्टर, इन्जिनियर, ब्यारिस्टर, त्यो भन्दा पर मनुष्य बनेर आइसकेपछि मनुष्य सु देवता बन्ने अर्थात बनाउने विद्यालय जो स्वयं भगवानले खोल्नु भएको छ, जो सबैका लागि खुल्ला छ र यसको अहिले आएर वेबसाइटहरू भन्छन् ती हरेक वेबसाइटमा खोलेर पनि हेर्न सकिन्छ। मनुष्य जीवनको श्रेष्ठ लक्ष्य के हो? त्यसलाई प्राप्त गर्न हामीले हरेक मिडियाको पनि प्रयोग गर्न सकिन्छ। ज्ञान सागर पतित पावन परमात्मा शिव 1937 देखि अवतरण हुन सुरु भएको हो र आफ्नो पवित्रता सुख शान्ति का ईश्वरीय जन्मसिद्ध अधिकारहरू हामी सबै मनुष्यलाई दिइराख्नु भएको छ र यो लिनका लागि हामी त्यसका हकदार हौ र हामीले त्यसलाई लिन चाह्यौँ भने हामी सबैले परमात्माले दिने ज्ञान गुण शक्ति सबै प्राप्त गर्न सकिन्छ तसर्थ हजुरहरू सबैलाई म यो नम्र निवेदन गर्न चाहन्छु कि हजुरहरूले वर्तमान समयमा कुनै पनि वेबसाइट जुन मैले अघि भनिहालेँ ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालय www.brahmakumaris.com खोलेर हेर्नुभयो भने त्यहाँबाट अरू थप जानकारी हजुरहरूलाई मिल्नेछ अरू जानकारी लिएर पुनः भविष्यमा आइरहने बाचा गर्दै आजलाई हजुरहरूबाट बिदा लिन चाहन्छु ओम शान्ति ओम शान्ति ओम शान्ति
एक्सिस मनवटो 949 एम कम्युनिटी एक्सिस रेडियोमा भुटानी आवाज कार्यक्रम बजिरहेको छ आउनुहोस् कार्यक्रममा म तपाईँहरूकै नियमित सञ्चालिका मुना तपाईँहरूलाई स्वागत गर्न चाहन्छु मिठा मिठा गीत संगीत सुनाएर सहयात्रा गर्दै आइरहेकी म आज पनि केही गीत संगीतहरू नै लिएर उपस्थित भइसकेकी छु आउनुहोस् कार्यक्रमको पहिलो अङ्कमा एउटा मिठो गीत सुनाउन चाहन्छु रिमा गुरुङ होडाको आवाजमा रहेको मरिदेऊ भनबरू मै मरिदिन्छु खैर मायामा मान्छे मर्न पनि पछि पर्दैनन् त्यही भएर त रिमा गुरुङले यसै भन्नुभएको छ आउनुहोस् यही मिठो गीत सुनौ मर्ने कुरा गर्छन् कोही बाँच्ने कुरा गर्छन् त्यसै गर्दा गर्दै जिन्दगी कसरी बित्दैछ के गरेर बित्दैछ भन्ने कुरालाई शानले पनि अगाडि बढाउनु भएको छ आधा जिन्दगी रित्तिसक्यो भनेर कहिले खै के मनाउनु भयो उहाँले त्यो त थाहा भएन तर आउनुहोस् यो अर्को अङ्कमा तपाईँलाई अर्को गीत सुनाउन चाहन्छु
Yeah. कतई फूले मन सजाए ज्ञान पाए आधा जिंदगी रीति सक्यो भनेरा
मिठा मिठा गीत संगीतहरू संगीत यात्रामा बस्दा बस्दै पनि कार्यक्रमबाट छुट्नु पर्ने भएको छ। जान मन नहुँदा नहुँदै पनि जानुपर्ने संकेत मैले पाइसकेकी छु। अब छुट्ने बेलामा तपाईँहरूलाई कार्यक्रमको अन्त्यमा अर्को एउटा मिठो गीत सुनाउन चाहन्छु। पुनम पन्त सांगीतिक आकाशमा एउटा उदयमान नक्षत्र भएर आएकी छिन् अनि पुराना पुस्ताका पुराना सर्जकहरूका गीतलाई अलिकति नयाँ ढंगले गाउने हिसाबले एउटा कालीपारी दाई कति राम्रो यही गीतलाई नयाँ भर्सनमा लिएर आएकी छिन्। आउनुहोस् पुनम पन्तको यही मिठो आवाज सुन्दै कार्यक्रमबाट म पनि बिदा हुन चाहन्छु। छुट्ने बेलामा आजको कार्यक्रम अलिकति विशेष भएको जस्तो पनि लागिरहेको छ। तपाईँहरूको अमूल्य सुझाव सल्लाह प्रतिक्रियाहरू पाउने आशा गर्दै अर्को अङ्कमा पुनः उपस्थित हुने वाचा गर्दै म मुना पनि बिदा हुन चाहन्छु। संगीतका सुमधुर स्वरहरूले सफलताका पाइला चुमन। शुभरात्री।
Thank you. नेपाली भाषा साहित्य कला सृजना र अन्य विषयवस्तुमा सदैव उदाहरणीय कार्य गर्नु तत्पर देश विदेशका तमाम नेपाली मनहरूमा उद्धृत गरिएको एकमात्र कार्यक्रम विचार। नमस्ते, एक्सेस मानवटु 999 AM भुटानी आवाजको तरंगमा यो कार्यक्रम विचार ल्याएर उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुत बल विश्वा। कार्यक्रमको पहिलो खण्डमा राख्न चाहन्छु कार्यक्रमको जानकारी। कार्यक्रम विचार एउटा यस्तो कार्यक्रम हो जहाँ हामी भाषा कला साहित्य सामाजिक शैक्षिक आध्यात्मिक र अन्य विषयवस्तुमा रहेर सामाजिक भलाकुसारी गर्नेछौ त कहिले काहीँ जानकारी मात्र दिने प्रयास गर्नेछौ। यसै गरी आज मैले भलाकुसारी गर्नु तयार छु भुटानी नेपाली समाजका एक अग्रसँगको नेपाली भाषा साहित्य कला सृजनालाई सधैँ सम्मान गरिरहनु हुने र त्यस्तै विभिन्न विषयवस्तु त छँदैछ त्यो भनी हाम्रा प्रश्नसँग अगाडि बढाउने छु। सर्वप्रथम तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न चाहन्छु र हाल के गर्दै हुनुहुन्छ छोटकरीमा आफ्नो परिचय दिनुहोस् न।
धन्यवाद बाल विश्वज्यू। यस साथै यसरी यो अवसर भलाकुसारी गर्ने विचार विमर्श गर्ने यो अवसर पाउँदा तपाई लगायत यस एक्सेस मनावटु 999 AM का सबै परिवारलाई म पनि धन्यवाद दिन चाहन्छु। यो फस्टिँदै जाओस् भन्ने पनि म कामना राख्न चाहन्छु। अब मेरो परिचयको विषय तिर लाग्ने हो भने म सुदर्शन अधिकारी विगत 4 वर्ष अघि नेपाल स्थित भुटानी शरणार्थी शिविर गोलदापमा रहँदै आए। त्यहाँ मैले लगभग 20 वर्ष बिताए। त्यहाँ रहँदा म यस्तै शिक्षा पेसा गरेर आए। त्यहाँ विषय त भन्नुपर्छ भने मैले गणित र विज्ञान नै विषय मैले त्यहाँ पढाउँदै आए। साथै त्यहाँ रहँदाखेरि यस्तै नृत्य कला कल्चरल विषयहरू भनौँ न पनि म भाग लिने गर्थे। मलाई आफू त्यसमा धेरै विज्ञ नभए पनि गोष्ठीहरूमा विचारहरू अरूहरूका सुन्न मलाई रुचि रहन्थ्यो र म जाने गर्थे। यहाँ आइकन म यहाँ 2009 म यहाँ न्युजिल्यान्ड प्रवेश गर्न पुगे। त्यसरी नै म केही दिन नेल्सन रहेर यहाँ अहिले पामिस्टोन नर्थमा रहँदै आएको छु। यहाँ पनि मेरो लगभग 4 वर्षको बसाईमा दौडान छ अहिले। यहाँ अहिले म नल स्ट्रीट भन्ने पामिस्टोन नर्थ सिटीको उसमा बसेर अहिले म अध्ययनरत म मेसे युनिभर्सिटी अन्तर्गत विज्ञान विषय नै लिएर अध्ययनरत छु। म एउटा विद्यार्थीको रूपमा छु भनौँ न।
आदरणीय श्रोताबिन्द, यसरी नै भलाकुसारी हाम्रो जारी नै रहनेछ हाम्रो सुदर्शनजी आजको पाहुनासँगको। र यो भलाकुसारी हाम्रो जारी राख्दै तपाईँहरूको माझमा एउटा मिठो गीत हामी म पस्किन चाहन्छु।
Thank you.
हजुरजी फेरि हाम्रो कार्यक्रममा स्वागत छ तपाईँलाई।
धन्यवाद।
र म फेरि अर्को प्रश्न गर्नु गइरहेको छु सुन्दरजी। शिक्षाको महत्व कस्तो हुनुपर्छ त तपाईँको विचारमा?
अब शिक्षाको कुरा लिएर जाँदाखेरि जहाँसम्म म त्यस्तो शिक्षाविद अथवा विज्ञ त होइन, तरै पनि मेरो अनुभव मैले बटुलेको अनुभव अनुसार शिक्षा त एउटा कसै कुनै पनि व्यक्तित्वको जीवनको जीवनलाई प्रकाश दिने एउटा स्रोत हो। यदि त्यो स्रोतलाई हामीले उपभोग गर्न सक्यौं भने यसले जीवन नै उज्यालो बनाउँछ। जीवन उज्यालो बनाउने नै महत्वपूर्ण भूमिका खेल्ने शिक्षा नै हो।
सुदर्शनजी, आज यो उमेरमा आएर तपाईँ पढ्नु हुँदैछ
हजुर,
र यो उमेरमा जुन शिक्षा तपाईँले हासिल गर्दै हुनुहुन्छ नि, कतिको गाह्रो र सहज हुँदैछ होला त तपाईँलाई?
अब मैले यहाँ किन पढ्ने विचार गरे, यहाँ आएर पनि अब परिवार पनि र नाना नानीहरू पनि सँगै स्कूल जान्छन्, तर पनि मैले अब पढ्नु नि पर्यो भन्ने विचार किन राखे भने, अब उहाँ हाम्रो भनौँ अब उहाँ पुन नेपाल स्थित जुन किसिमको एउटा शिप कलाहरू आर्जन गरेको थियो, त्यसले यहाँ यो नयाँ मुलुकमा त्यो शिपले त्यति यहाँ उपलब्धिमूलक त्यति भएन, र अब यसलाई बढाउन अथवा यसलाई विकास गर्नको लागि चाहिँ यहाँकै शिक्षाको आवश्यक हुने रहेछ, र यहाँको जीवन स्तर अलिकति मध्य स्तरकैमा बिताउनु पर्छ कि भन्नु पर्दाखेरि, यहाँकै शिक्षा नै आर्जन गर्दाखेरि चाहिँ यहाँको शिव कलाहरूलाई त्यस शिक्षाद्वारा लिएर हामीले केही पेसामा संलग्न हुने सम्भावना रहेछ जस्तो लागेर म अध्ययन यहाँतर्फ लागे।
अनि सुदर्शनजी, त्यसमा अलिकति मैले यो प्रश्न तपाईँलाई राखे, कति गाह्रो चाहिँ पर्दो रहेछ यो उमेरमा अलिकति?
अब भनौँ कठिनाई त अब धेरै किसिमले, अब समय निकाल्नको किसिमले पनि कठिनाई आउँछ, किनभने परिवारलाई पनि केही समय दिनु पर्यो, अनि फेरि भएन प्रणाली, शिक्षा यहाँ दिने लिने प्रणाली अलिकति छुट्टै भएको हुनाले, अनि जुन टेक्नोलोजी प्राविधिकका कुराहरू छन् जुन समावेश गरेको छ शिक्षामा, त्यो प्राविधिक उसलाई पनि अगाल्न अथवा त्यसलाई उपभोग गर्न पनि हामीले धेरै कठिन धेरै मेहनत गर्नुपर्ने रहेछ भन्ने कुरो मलाई अनुभव भयो।
अनि सुरजी, जस्तै एउटा कुरा गरौँ कुराकानीमा, के भने जुन शिक्षा तपाईँले पहिला हासिल गर्नुभएको थियो र अहिलेको शिक्षामा के फरक तपाईँले पाउनुभयो त?
उहाँको शिक्षा भनेको अलिकति अलिकति थ्योरेटिकल हिसाबको भनौँ, यसले अभ्यासमूलक त छ नै, तर अब त्यस्तो जति यहाँ छ उहाँको अलि नभएको जस्तो मलाई अनुभव भयो। अब यहाँ चाहिँ तपाईँको अब जुन कार्य गर्ने हो त्यसैमा उनीहरूले त्यो शिक्षालाई त्यसरी तयारी गरेको हुँदो रहेछ, र त्यहाँ त्यसमा धेरै गहिरिएर उहाँहरूले पाठ्यक्रमहरू निकालिएको हुँदो रहेछ, र त्यो यदि आर्जन गरियो भने त्यस सम्बन्धी काम गर्न धेरै सजिलो पर्दो रहेछ त्यस क्षेत्रमा।
धन्यवाद तपाईँको यो कुराकानीको लागि। र आजको युवा वर्गलाई शिक्षाको महत्व कतिको आवश्यक छ, र तपाईँ एउटा युवक वर्गलाई एउटा प्रतिनिधित्व गर्ने व्यक्ति पनि म देख्दछु भने, उहाँहरूलाई यो शिक्षाको महत्व कतिको छ भनेर चाहिँ तपाईँले कुन प्रकारले उहाँहरूलाई संकेत गर्न सक्नुहुन्छ?
अब जुन प्रकारले हामी शिविर स्थित जुन प्रकारले उहाँ नेपालमा रहँदा जुन प्रकारले शिक्षकहरूले पढ्नुपर्छ है भन्ने एउटा एक किसिमको प्रोत्साहन आउँथ्यो भने, तर यहाँ आइसकेपछि अलिकति युवा वर्गले पनि अलिकति माइन्डसेट भन्छ, माइन्डसेटलाई अलिकति यहाँको परिवेशलाई हेरेर माइन्डसेट उहाँको लाइफ हालेर यहीँको परिवेशलाई अलिकति अंगालेर चाहिँ यहाँ पढ्नुपर्ने हुँदो रहेछ। त्यसो हुँदाखेरि यहाँ शिक्षकले जति स्कूलमा शिक्षा दियो उसले उहाँको जस्तो प्रेसर गरेर प्रेसर लाउँदैन। त्यसो हुँदाखेरि त्यो युवा आफैलाई पढ्नुपर्छ भन्ने भावना जाग्नुपर्छ, नत्र यहाँ कसै अब जस्तै अब परिवारले नि परिवार नै स्रोत हुन्छ यहाँको त्यो युवालाई पढ्ने हौसला दिने यहाँको चाहिँ मैले बुझेसम्म
तपाईँले अहिले बोल्दा बोल्दै पनि तपाईँले युवा वर्गलाई कस्तो प्रकारले प्रेरणा दिनुहुन्छ त?
युवा वर्गलाई म के भन्छु भने यहाँको जुन वातावरण छ यहाँ धेरै किसिमका छन्। अब जसो गरेर जस्तै क्लबमा भाग लिने अनि क्लबद्वारा अथवा भन्नु कुनै किसिमको यहाँहरूले गोष्ठी पनि मिल्छ, जस्तै इन्स्टिच्युटहरूमा युनिभर्सिटीहरूमा गोष्ठी पनि मिल्छ, युवाहरूले कसरी तालिम गराउने युवालाई सजग बनाउने उनीहरूले गोष्ठी तयारी गरेको हुन्छ, तिनीहरूमा खोजेर त्यतातिर लाग्ने, खेलकुदतिर बढी ध्यान दिने, यो विकेन्ड भन्छ हाम्रो यहाँ अब होइन यो हप्ताको अन्तिम दिनहरूमा सदुपयोग गर्ने तिनीहरूलाई कसरी गर्ने भने अब खेलकुदहरूलाई पनि हामीले अंगालेर गर्न सकिन्छ।
सुदर्शनजी धेरै राम्रो सुझावहरू आएकोमा धेरै धन्यवाद। अनि अब तपाईँको पढाइको क्षेत्र पनि अब पढाइको सिलसिला पनि अन्त हुन गइरहेको भन्ने कुरोहरू तपाईँबाट अनि स्पष्ट भएको छ, र यस पछाडि यस पढाइ तपाईँ पछाडि के गर्ने सोच गरिरहनु भएको छ?
अब
जस्तै सामाजिक कार्य यो प्रति के सोच मा हुनुहुन्छ?
अब जहाँसम्म पढाइको अन्त भन्नु मेरो अन्त गर्ने प्रयासमा छु म, अब अन्त नै त भएको छैन। अब जहाँसम्म
त्यसको लागि बधाई छ, तपाईँले सफल प्राप्त गर्नुहुन्छ भन्ने म हामी विश्वस्त छौ।
धन्यवाद तपाईँलाई, अब त्यही नै रहोस्। के छ भने अब यो मैले अब एउटा सिपमूलक शिक्षा लिइरहेको छु, यदि मैले मौका मिलेछ भने म जागिर यही नै मिलेछ भने पहिलो नम्बर त हामीले यो अब लोनमा पढाएको थियौँ त्यसलाई तिर्ने काम गर्नु पर्यो, सरकारको ऋण तिर्ने काम गर्नु पर्यो, त्यसका लागि पहिलो त जागिरतर्फ पनि लाग्नुपर्ने हुन्छ र समय के निकालेर मेरो रुचि भनेको हामी यहाँ पुनर्वासमा नयाँ मुलुकमा पुनर्वास भइरहेका छौँ, यस्तो अवस्थामा मलाई समाजप्रति पनि केही समय दिन मलाई रुचि छ, यदि समय त्यस्तै मिलेर गएछ भने समाजका अरू म भन्दा विज्ञहरू यहाँ रहेका छन् उहाँहरूसँग विचार विमर्श गर्ने छलफल गर्ने र हाम्रो समाज कसरी एउटा अरूको यहाँको जस्तै जसरी फस्टिएर गएको छ त्यसरी नै फस्टाएर लाने भन्ने कुरोमा छलफल गर्न म विचार राख्छु।
विगतको केही बेलामा तपाईँले एउटा अध्यक्षको रूपमा केही कार्यभार सम्हालेर गर्नु भएको छ र हजुरको केही एकदम सकारात्मक के सुझावहरू हामीलाई केही समाजप्रति दिनु सक्नुहुन्छ?
अब के छ भने हामी समाजमा समाज चाहिँ यसलाई जुट्ने नै प्रयास गर्नुपर्छ, जुनै पनि क्षेत्र जुनै पनि जे पनि अंगाले पनि धर्मकै कुरा लिएर भए पनि विभिन्न धर्मावलम्बी भए पनि हामी हाम्रो नेटवर्क चाहिँ राख्नु नै पर्छ एकजुट, किनभने धर्मले त जुटाउँछ फुट्ने भन्ने भन्दैन। त्यसो हुँदा हाम्रो समाज भनेको अहिले भर्खर नयाँ स्थापित हुन गइरहेछ नयाँ ठाउँमा, त्यसो हुँदाखेरि यसलाई मलाई लाग्छ यसलाई अन्यलको वातावरणबाट हाम्रै हामी जस्तै सबै सदस्यहरूले लागि परेर यो जुन स्थापित हुने र फस्टाउने तिर उन्मुख गराउनुपर्छ। स्थापित त लगभग हामीले धेरथोर हुँदै गइरहेछ भने यसलाई फस्टाउनका लागि चाहिँ तपाईँ हाम्रो निरन्तर आदान प्रदान छलफलहरू हुँदै जानुपर्छ र यसलाई रूप दिने एउटा राम्रो किसिमको रूप दिने हामीले प्रयास गर्नुपर्छ. त्यसका लागि बाहिरी स्रोतको पनि हामीले खोजी गर्नुपर्छ, त्यसको छलफल गर्नुपर्छ र यसलाई त्यो लगानी त्यो उहाँहरूले दिनुभएको ज्ञानहरूको लगानी गर्दै यसलाई राम्रो किसिमको राम्रोतिर लाने कोसिस गर्नुपर्छ.
आदरणीय दर्शकवृन्दहरू, अब यसरी नै हामी भलाकुसारी गर्नु जारी नै छ. यसरी उहाँको धेरै मिठा मिठा सुझावहरू, उहाँको धेरै धेरै मिठो अनुभवहरू उहाँले पसिसक्नु भएको छ. र आदरणीय श्रोतावृन्द, म यो सानो विश्राम गर्न चाहन्छु एउटा मिठो गीतद्वारा. आदिन श्रोतापिन, फेरि म हाम्रो आजको अतिथिलाई स्वागत गर्न चाहन्छु र हाम्रो यो भलाकुसारी जारी नै छ र आदिन दर्शकबिन यो अन्त नभन्जेलसम्म तपाईँहरू रेडियोको सेट अगाडि बसेर सुनिरहिदिनु होला, हाम्रो विशेष अनुरोध छ। र सुदर्शनजी फेरि यस कार्यक्रममा स्वागत छ, विश्राम पछाडि।
धन्यवाद।
शिक्षा नै शिक्षाकै कुरो गर्नु पर्दा अंग्रेजी भाषाले अहिलेको नानीहरूमा नेपाली भाषा बिर्सिनै गए जस्तो छ, यसमा तपाईँको विचार के छ?
अब नेपाली भाषा भनेको त हाम्रो मातृभाषा पर्यो, यसका लागि सर्वप्रथम प्रेरणाको स्रोत त परिवारै परे। जुनै पनि बच्चालाई एउटा नेपाली प्रश्नसँगले बोल्नको लागि परिवारको अहम भूमिका हुनुपर्छ र अंग्रेजी बोल्दा चाहिँ राम्रो हुने यहाँ र नेपाली बोल्दा चाहिँ यहाँ अंग्रेजीका अंग्रेजी तर्फ चाहिँ विकास नहुने भन्ने कुरो आउँदैन। त्यो बच्चाले दुइटै एउटा दुइटै चीजलाई एउटा सँगसँगै बढाएर लान सक्छ।
एउटा सँगसँगै भन्ने कुरो भन्नुभयो नि, अब कसरी चाहिँ यो हामीले गर्न सकुला? तपाईँ एउटा विगत शिक्षाको रूपमा पनि काम गरेको हैसियतले तपाईँलाई कस्तो तरिकाले चाहिँ यो आफ्नो मातृभाषालाई हामी अगाडि बढ्न सकौंला?
अब यसलाई त यहाँ सुरुवातमा मैले जाने अनुसार कतिजना स्वयंसेवकहरू लागि परेर त्यसलाई यो भाषाको शिक्षा दिने क्रम थालनी गरौं भन्ने प्रयास पनि आयो। तर के भने सर्व ठूलो स्रोत केमा हुन्छ भने परिवारले नि प्रेरणा दिनुपर्ने हुन्छ। परिवार बच्चाका परिवारहरू आमा बुवाहरू जुटेर एउटा छलफल गर्नु पर्यो, छलफल गरेर यसलाई कसरी के गर्ने भन्ने छलफलको खाँचो छ हामीलाई। यो छलफल गर्न चाहिँ तपाईँ हामीहरू आमा बुवाहरू सबै नै अगाडि आउनुपर्छ, चौतारीमा आउनुपर्छ, बस्नुपर्छ, छलफल गर्नुपर्छ।
तात्पर्य बाबा आमाको धेरै यहाँ ठूलो भूमिका छ भन्नु चाहनु भएको तपाईँले?
अब पहिलो नम्बर समाजका जुन अग्रज व्यक्तित्वहरू छन् उहाँहरूले कसरी यसको दिशा निर्देश गर्ने भन्ने कुरो उहाँहरूको रहन्छ योजनाका कुराहरू लिएर। तर के भने अब अर्को लेभलको कुरा गर्ने भने पहिलो स्रोत त म भन्छु त्यो स्रोत जुन मुहान ठूलो स्रोत नै परिवारका भनौँ आमा बुवा परे, बच्चाका आमा बुवाहरू परे, उहाँहरूले नि अगाडि आएर चाहे बच्चा ठूलो होस् युवै किन नहोस् तर के भने उहाँहरू चाहिँ सहभागी भएर यस विषयमा मातृभाषा विषयमा छलफल गर्नु पर्यो। अंग्रेजी त यसै पनि यस्तो मुहानमा आएका छन् बच्चाहरू, यस्तो स्रोतमा आएका छन् जहाँ पौडी खेलिरहेछन्, चाहे घर बाहिर स्ट्रिटमा निस्किने बित्तिकै अंग्रेजी नै अंग्रेजी छ।
तपाईँ सकारात्मक हुनुहुन्छ कि दुई तीन वर्ष पछाडि एउटा बालकले यसरी अंग्रेजी वातावरणमा उसले अंग्रेजी सिक्दैछ र नेपाली सिक्ने वातावरण उसको नहुँदाखेरि के होला र त्यसको प्रभावहरू चाहिँ?
अब के हुन्छ भने जब मातृभाषा हराउन त नहराउला तर जब बच्चा कुनै पनि बच्चा अल्मल लिएर मातृभाषाबाट वञ्चित भएर निस्किन्छ, जसरी अहिले भुटानमा त्यही नै भइरहेको छ, हामीले जुन भुटानमा नि त्यस्तै खालको वातावरण सृजना भइरहेको छ, जसरी यहाँ माउरीको पनि केही वर्षसम्म त्यस्तो रह्यो माउरीको बच्चाहरूको पनि, तर अहिले आएर त्यो नभइ नहुने रहेछ भन्ने चाहिँ सबै वर्गलाई त्यो बोध भएर चाहिँ फेरि थालनी भएको छ।
भनेको तात्पर्य अब हामी अहिले सजग हुनु पर्यो कि नेपाली भाषा
एउटा अस्तित्व
बचाउनको लागि,
एउटा अस्तित्व भन्नु एउटा नेपालीत्व अथवा एउटा आइडेन्टिटीकै खोजीमा, अस्तित्वकै खोजीमा, आफ्नो परिचयकै खोजीमा हामी उहाँदेखि निर्वासित हुँदै हुँदै यहाँ आइपुग्यौं भने त्यो आइडेन्टिटी अहिले हामी अहिलेसम्म हामीले भेट्न पुगेका छैनौं भने त्यसलाई स्थापित गर त्यसलाई पाउनको लागि त हामीले नै प्रयास गर्नुपर्छ।
आदरणीय श्रोतापिण्ड उहाँको यो भाषाप्रति नेपाली भाषाप्रतिको एउटा त्यसको महत्वपूर्ण उहाँले जुन हामीलाई सुझाव दिनुभयो र भाषा धेरै महत्वपूर्ण हुन्छ किनभने मातृभाषा कति महत्वपूर्ण हुन्छ भन्ने कुरो हामीलाई प्रत्यक्ष रूपमा थाहा छ। र आदरणीय श्रोतापिण्ड म अलिकति प्रशंसा परिवर्तन गर्न चाहन्छु र म केही कुरोहरू विशेष गरी तपाईँको लागि गीत के हो?
गीत त एउटा व्यक्ति शब्दको सभ्यताको एउटा कुनै पनि धेरै गहना छन् भने एउटा त्यो पनि हो.
तपाईँ कति गीत सुन्नुहुन्छ?
गीत त म धेरै सुन्न रुचाउँछु, गीत गाउन त म त्यति
चाहदिनँ.
त्यस्तो साह्रो मलाई गीत गाउन मलाई अभ्यास गरिन पहिलेदेखि. त्यसो हुँदा अब बाथरूम सिङ्गरै जे भने पनि गुनगुनाउने काम त आफ्नो हुन्छै हुन्छ सबैमा त्यो. तर के भने गीत सुन्न चाहिँ म धेरै रुचाउँछु. गीत म धेरै किसिमका सुन्छु.
तपाईँलाई खेलकुद नि कतिको मन पर्छ?
खेलकुद पनि अब मैले पहिला स्कुल लेभलमा हुँदाखेरि त केही एउटा उहाँ भुटानमा हुँदाखेरि सानातिना प्रतिस्पर्धामा भाग लिने गर्थेँ. तर पछि आएर होइन, शिक्षा नि मैले पढ्नु चाहिँ बढी समय दिनुपर्नेछ भन्ने हुँदाखेरि अलिकति यता खेलकुदपट्टि मैले अभ्यास नगरेको हुँदा छुट्दै गयो. र त्यो
यो भनिन्छ नि खेलकुद गरिँदाखेरि चाहिँ व्यक्तित्व विकास धेरै राम्रो प्रकारले हुन्छ भन्ने कुरो.
अब खेलकुदले सर्वोपरि विकास भनेर भनेको छ. अर्थ भन्दा पनि तीन कुरा हुन्छन् व्यक्तित्व विकासका लागि. भावना भन्छ, अनि कर्म भन्छ, अनि अर्को कुरो के भन्छ भने विचार भन्छ. यी तीन कुरा चाहिँ विकास गर्न चाहिँ भनौँ शिक्षा यो स्पोर्ट्स भनौँ यो खेलकुदले पनि धेरै महत्व धेरै भूमिका खेलेको हुन्छ.
ल आदरणीय श्रोताबिन सुदर्शन, अब हामी यो कार्यक्रम अन्त आइसकेका छौँ र अन्तिममा तपाईँलाई तपाईँको अन्तिम केही भन्ने विचार छ भने भन्नुहोस्।
अब हामी यहाँ पुनर्वास भएका छौँ. हामी आफ्ना अहिले यो आफ्ना विचारले अब यसले चाहिँ हामीलाई हाम्रो जीवन स्तर सुधार्छ होला. ती विगतका दुःखहरूलाई कम्पनसेसन भन्छ नि कभर गर्छ होला भन्ने हिसाब किताबले आफ्नो बाटामा लागि परेका छौँ. साथसाथै
समाजप्रतिको एउटा केही सन्देश तपाईँले दिनुहुन्छ?
साथसाथै त्यता एकरो त्यतै मात्रै नलागेर फर्केर हामी समाजतिर पनि हेरौँ के हुँदैछ, कसो गर्दाखेरि चाहिँ परिपक्व बनाउन सकिन्छ हाम्रो समाजलाई. भुटानी समाज, पामिस्टोन नर्थ अथवा मनावटु को अथवा न्यूजील्याण्डकै यस्तो छ अरे भन्ने कुरो परिपक्व बनाउने हाम्रो काम हो. त्यसका लागि चाहिँ सबैले भाग लिने, छलफल गर्ने एउटा वातावरण बनाऊ. घरभित्रै मात्रै नहराउ, बाहिर निस्क्यौं, छलफल गरौं. तितामिठा मिठा मात्रै कुरा गर्नु परेन, यहाँ त तिता पनि कुरा गर्न हामीले पछि नपरौं. तिता कुरा पनि गरौं तर त्यसमा अब कस्ता भने सृजनात्मक तिता कुरा गरौं, एउटा जसले विकास समाज विकासमा टेवा पुर्याउँछ. त्यस्ता तिता कुराहरू पनि लिएर आउँ, पोका फुकाउ आफ्ना कुनै चौतारीमा बसौं. यो चौतारीमा बस्ने काम चाहिँ हामी उहाँ पनि गर्ने गर्थ्यौं र त्यसैले गर्दा हामीलाई अब यो स्तर मलाई लाग्छ हामी उदो गति भन्दा पनि हामी उभो गति नै लागिरहेछौं
भने
प्रगतिशील नै भइरहेछौं, रिग्रेसिभ प्रोग्रेसिभ नै भइरहेछौं हामी भनौँ. त्यसो हुँदाखेरि हामीले सबैजनालाई एक अर्कामा सम्झने गरौं, छलफल गरौं, गफ गर्ने गरौं. यसैद्वारा यो के हुन्छ भने अब आउने पिँढीलाई पनि यसको ठूलो प्रेरणा बन्न पुग्छ. यसरी नै गर्नुपर्ने छ हामीले. त्यो मेसेज हामीले राम्रो दिने प्रयास गरौं. हामी यहाँको अब त्यस्तै प्रकारले अब भन्दाखेरि छोटकरीमा भन्ने हो भने हामी समाजमा रहेर अब यसलाई अरू यहाँको लोकल समाजसँग पनि हामी साथसाथ उहाँहरूको पनि राम्रा कुराहरूलाई विचार लिएर हामी विकासतिरै लागौं. न्यूजील्याण्ड अब नयाँ देशलाई हामीले पनि केही हाम्रो के दिन सक्छौ त्यो पनि सोचौं.
आफ्नो श्रोताबेन यी मिठा मिठा शैक्षिक बलाकुसारी र गीत संगीत सँगै आजलाई भने कार्यक्रमबाट बिदा लिनु भन्दा अगाडि आजको पाहुनालाई आजको भावना सुदर्शनजीलाई म मुरीमुरी धन्यवाद दिँदै सँगसँगै तपाईँ श्रोताहरूलाई जुन आज कार्यक्रम सुनेर साथ दिनुभएकोमा फेरि अर्को अङ्कमा भेट्ने वाचा गर्दै यस कार्यक्रमबाट बिदा हुन चाहन्छु। सुदर्शजी तपाईँलाई धन्यवाद।
धन्यवाद तपाईँलाई पनि यो अवसर दिनुभएकोमा। मैले सुरुमा पनि एउटा फर्स्ट इयरको कामना फस्टियोस् भन्ने कामना गरेर चाहिँ यो प्रोग्राम फस्टियोस् भन्ने म कामना राख्छु।